यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। प्रधानमन्त्री शेरबहादुर देउवाले कोविड 19 विरूद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउन आवश्यकता अनुसार खोप केन्द्र बढ़ाउन निर्देशन दिनुभएको छ। खोप केन्द्रमा लामो लाइन भएको गुनासो आउने गरेपछि प्रधानमन्त्री देउवाले मुख्य सचिव शंकरदास बैरागी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र बढ़ाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन समेत निर्देशन दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो नेपालका लागि चिनिया राजदूत हो यान्छीले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राजदूत यान्छीले प्रधानमन्त्री देउवालाई बधाई दिनुका साथै दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच चीन सरकारले नेपाललाई थप 16 लाख मात्रा कोरोना विरूद्धको खोप अनुदानमा उपलब्ध गराउने बारे राजदूत यान्छीले जानकारी गराउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। कोरोना भाइरस विरूद्धको खोप भेरोसेल लिनका लागि यही साउन 6 गते बुधबार नेपाल एयरलाइन्सको जहाज चीन जाने भएको छ। चीनिया खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको विमान चीन जाने भएको हो। यसअघि असार 31 गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो। नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीको विवाद समाधान कार्य दलको 10 बुँदे सहमतिलाई अनुमोदन गरेको छ। हिजो ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बीचको सहमतिमा गठित कार्यदलले गत असार 27 गते आन्तरिक विवाद मिलाउन 10 बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप कुमार गेवालीले जानकारी दिनुभयो। बैठकपछि पार्टी प्रवक्ता गेवालीले अलोकतान्त्रिक र अस्वस्थ विधिबाट सरकार गठन भएको ठहर गर्दै वर्तमान सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत पनि नदिने निर्णय गरेको जानकारी दिनुभयो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अब आफूहरू सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभयो। राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने भन्नुहुँदै अध्यक्ष ओलीले सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनस्थापना हुने फैसलाप्रति असहमति रहे पनि कार्यान्वयन गरिने बताउनुभयो। हिजोको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट कार्यदलका संयोजक भीम रावल, सदस्य घनश्याम भूषाल, गोकर्ण राज विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे बैठक रोक्न माग गर्दै बैठक स्थल पुग्नु भएको थियो। सहमतिमा अगाडि बढ़न तत्काल बैठक रोक्न माग गरे पनि कार्यसूची नरोकिने जानकारीपछि आफूहरू बैठकबाट बाहिरिएको एमाले नेता भीम रावलले जानकारी दिनुभयो। नेकपा एमाले संसदीय दलको हिजोको बैठकले संसद पुनस्थापना सम्बन्धी सर्वोच्च अदालतको पछिल्लो फैसलाले दलीय व्यवस्थालाई कमजोर बनाउने ठहर गर्दै यो मुद्दा लिएर जनतामा जाने निर्णय गरेको छ। संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले एउटा राजनैतिक दलबाट निर्वाचित सांसदले अर्को दलको नेतालाई समर्थन गर्न सक्ने गरी सर्वोच्च अदालतबाट आएको फैसलाले राजनैतिक दल तथा दलीय व्यवस्थालाई कमजोर बनाउने निष्कर्ष निकालेको एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो। नेपाली कांग्रेसले आसन्न 14 महाधिवेशनका लागि क्रियाशील सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ। पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले 12 र 70 बाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी गराएको छ। बैठकमा समितिका संयोजक रमेश लेखकले 75 जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको र छिट्टै सम्पूर्ण विवरणसहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाइने भएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकले क्रियाशील सदस्यताको विवादले भएको ढिलाइलाई व्यवस्थापन गर्न पार्टीको केन्द्रीय निर्वाचन समिति सहमहामन्त्री डाक्टर प्रकाश शरण महत र केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजाललाई निर्वाचन निर्देशिकामा रहेका अप्ठ्यारा सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरेको छ। बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवालले महाधिवेशन निर्धारित मितिभन्दा एक दिन पनि पछाडि सार्न नसकिने बताउनु भएको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो। देशभर हिजो 2,936 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 9,613 नमूनाको पीसीआर परीक्षण गर्दा 2,006 जना तथा 4,569 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 930 जना गरी 2,936 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै नेपालमा कोरोना भाइरसबाट मुक्त हुने दर 94.5% रहेको पनि मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट थप 43 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म 9506 पुगेको छ। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विश्लेषण गरी श्वेत पत्र ल्याउने घोषणा गर्नुभएको छ। अर्थ मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिनुभयो। उहाँले सबै वस्तुस्थिति बुझेर केही दिनभित्रमै अर्थतन्त्रको समग्र अवस्थाबारे सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुहुँदै सरकारको समग्र भावी योजना समेत सँगसँगै सार्वजनिक गरिने बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले सर्वसाधारणको जीवधनको सुरक्षामा गम्भीर भएर लाग्न गृह मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो गृहमन्त्री खाँडले गृह मन्त्रालय मातहतका निकायहरूलाई अहिलेको अवस्थामा विपदको जोखिम न्यूनीकरण पहिलो प्राथमिकता भएको उल्लेख गर्नुहुँदै प्राधिकरणको संस्थागत सुदृढीकरण बजेट व्यवस्थापन लगायतमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। सभामुख अग्निप्रसाद सापकोटाले बदलिदो परिस्थितिलाई विश्लेषण गर्दै हरेक हिसाबले दलहरूबीच वृहत्तर राष्ट्रिय एकताको खाँचो औल्याउनु भएको छ। भोलिदेखि शुरू हुने संसद अधिवेशनको व्यवस्थापन तयारीको निरीक्षणपछि संचारकर्मीको जिज्ञासामा उहाँले पुनस्थापित संसद धेरै हिसाबले ऐतिहासिक बहुआयामिक र दूरगामी रूपमा महत्वपूर्ण रहेकाले दलहरूबीच एकता अपरिहार्य रहेको बताउनुभयो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले नवनियुक्त महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई हिजो पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। नेपाली सेनाले 3-1 कमाण्ड अवधारणा सहितको सांगठनिक पुनर्संरचना हिजोबाट कार्यान्वयनमा ल्याएको छ। निर्वाचन आयोगले भोलिबाट मतदाता नामावली संकलन तथा अध्यावधि गर्ने भएको छ। आयोगको हिजो बसेको बैठकले साउन 3 गते आइतबारदेखि सबै निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली संकलन तथा अध्यावधि सुचारू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। र नेपाल दूरसंचार प्राधिकरणले हिजोदेखि अवैध फोन नियन्त्रण गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम प्रविधि जडान गरेको छ। प्राधिकरणले मोबाइल सेटको आयात पूर्व अनिवार्य रूपमा प्राधिकरणबाट स्तर स्वीकृति गर्न तथा आईएमईआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान रहेको भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू भएको जनाएको छ। 6 बजेको समाचार यहीँ पूरा हुन्छ। यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।